यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पोखरा विमानस्थलका संरचना निर्माणका क्रममा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै 5 जना पूर्व मन्त्रीहरूसहित 55 जना विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगले तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीहरू स्वर्गीय पोष्ट बहादुर बोगटी, राम कुमार श्रेष्ठ, भीमप्रसाद आचार्य, दीपक चन्द्र अमात्य लगायत विरूद्ध मुद्दा दायर गरिएको जनाएको छ। विमानस्थल निर्माणका क्रममा 8,36,73,55,00,000 रूपियाँ भन्दा बढ़ी भ्रष्टाचार भएको अख्तियारले निष्कर्ष निकालेको छ। मुद्दामा तत्कालीन अर्थमन्त्री रामशरण महत तथा तत्कालीन सचिवहरू, नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशकहरू त्रिरत्न महर्जन, रतीश चन्द्रलाल सुमन, प्रदीप अधिकारी लगायत 55 जनालाई प्रतिवादी बनाइएको आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले जानकारी दिनुभयो। विशेष अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानका महानिर्देशक प्रदीप अधिकारीलाई प्रपक्षका लागि थुनामा राख्न आदेश दिएको छ। न्यायाधीश हेमन्त रावल, दिल्ली रत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले हिजो प्रपक्षका लागि थुनामा राख्न आदेश दिएको हो। अधिकारीसँगै अनुसन्धानका लागि हिरासतमा रहेका निर्देशक मुरारी भण्डारीलाई भने 5,00,000 रूपियाँ धरोटीमा छाड्न आदेश दिइएको छ। अधिकारी र भण्डारीमाथि नलिन्चोकमा हेलीपोर्ट निर्माणमा भ्रष्टाचार भएको अभियोगमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो। राष्ट्रिय मानवाधिकार आयोगले आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गरेको छ। आयोगका अध्यक्ष तपबहादुर मगर सहितको आयोगको टोलीले राष्ट्रपति भवन शीतल निवासमा हिजो आयोजित कार्यक्रमबीच राष्ट्रपति समक्ष प्रतिवेदन पेश गरेको हो। प्रतिवेदनमा आर्थिक वर्ष 2081-82 आयोगमा परेका उजुरी, उजुरी उपर भएका छानबिन तथा अनुसन्धानका विवरणहरू, नेपाल सरकारलाई गरिएका सिफारिशहरू, मानवाधिकार संरक्षण र सम्वर्धनका लागि आयोगबाट वर्षभरि भएका कामका विवरणहरू, आयोगबाट भएका सिफारिशको कार्यान्वयनको अवस्था, आयोगको सहकार्य समन्वय, आयोगका उपलब्धि, चुनौती तथा सम्भावित उपाय र आगामी दिनमा चाल्नुपर्ने कदमबारे उल्लेख गरिएको आयोगले जनाएको छ। प्रतिवेदन बुझ्नुहुँदै राष्ट्रपति पौडेलले मानवाधिकारको संरक्षण, सम्वर्धन र प्रभावकारी कार्यान्वयनको सुनिश्चितताका लागि मानवाधिकार आयोगले खेलेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो। प्रधानमन्त्री सुशीला कार्कीले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष निर्वाचनको वातावरण निर्माणका लागि भूमिका खेलिदिन आग्रह गर्नुभएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा उहाँहरूबीच भएको भेटमा प्रधानमन्त्री कार्कीले भ्रष्टाचार नियन्त्रण र आगामी फागुन 21 गतेका लागि निर्धारित निर्वाचनको तयारीलाई समान प्राथमिकताका साथ सरकारले अघि बढ़ाइरहेको जानकारी दिनुहुँदै त्यसमा सकारात्मक भूमिकाका लागि पूर्व राष्ट्रपतिलाई आग्रह गर्नुभयो। भदौ 23 र 24 गते भएको जेएनजीको प्रदर्शनपछि उत्पन्न परिस्थितिका कारण आफूले जिम्मेवारी सम्हाल्नु परेको बताउनुहुँदै प्रधानमन्त्री कार्कीले सरकारले ती घटनाका विषयमा छानबिनलाई प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिनुभयो। पूर्व राष्ट्रपति भण्डारीले जेएनजी प्रदर्शनका क्रममा भएका घटनाका दोषीलाई कार्यवाहीको दायरामा ल्याउन सरकार सक्षम रहेको विश्वास आफूले लिएको बताउनुभयो। हालको परिस्थितिको निकासका लागि निर्वाचन भन्दा अर्को विकल्प नरहेकाले सबै पक्षले निर्वाचनलाई अर्जुन दृष्टि बनाएर अघि बढ़नुपर्ने धारणा पूर्व राष्ट्रपति भण्डारीले राख्नुभयो। पूर्व राष्ट्रपति भण्डारीले प्रधानमन्त्री कार्कीको नेतृत्वको सरकारले स्वच्छ, निष्पक्ष र बहिरहित निर्वाचन तोकिएकै मितिमा सम्पन्न गर्न सक्नेमा आफू विश्वस्त रहेको बताउनु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। भदौ 24 गतेको प्रदर्शनका कारण क्षतिग्रस्त भएको सिंहदरबारको संरचनाको अवलोकनपछि पूर्व राष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबीच हिजो भेटवार्ता भएको हो। नेपाली कांग्रेसका केही सांसदले हिजो संसद पुनस्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट पेश गर्नुभएको छ। सांसद श्याम घिमिरे सहित कांग्रेसका केही तत्कालीन सांसदहरूले हिजो सर्वोच्चमा रिट पेश गर्नुभएको हो। रिट अध्ययनका क्रममा रहेको सर्वोच्च अदालत प्रशासनले जनाएको छ। नेपाली कांग्रेसले हालै सम्पन्न केन्द्रीय समितिको बैठकबाट फागुन 21 गते हुने प्रतिनिधि सभा निर्वाचनमा केन्द्रित हुने निर्णय गरेको थियो। नेपाली कांग्रेस विघटित प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल हो। आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीका लागि हिजो विभिन्न 33 राजनीतिक दलले निवेदन दिएका छन्। निर्वाचन कार्यक्रम अनुसार समानुपातिक प्रणालीमा भाग लिन चाहने राजनीतिक दलले भोलि मंगलबारसम्म निवेदन दिन सक्ने निर्वाचन आयोगका सहसचिव यज्ञ प्रसाद भट्टराईले जानकारी दिनुभयो। प्राप्त निवेदन उप्पर अध्ययन गरी मंगिर 26 गतेसम्म स्वीकृति गरिने आयोगले जनाएको छ। आगामी पुष 13 र 14 गते समानुपातिक तर्फका उम्मेद्वारहरूको बन्द सूची पेश गर्ने समय तोकिएको छ। त्यस्तै माघ 4 गते प्रारम्भिक सूची प्रकाशन गरिने कार्यक्रम समेत रहेको छ। मध्य प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री कृष्ण प्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। प्रदेश प्रमुखको कार्यालयद्वारा हिजो प्रदेश मधेश भवनमा आयोजित समारोहमा उहाँलाई प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले पद तथा गोपनीयताको शपथ गराउनु भएको हो। नवनियुक्त 3 मन्त्रीलाई पनि हिजै पद तथा गोपनीयताको शपथ गराइएको छ। जनमत पार्टीबाट अर्थमन्त्रीमा महेश प्रसाद यादव, नेपाली कांग्रेसबाट बिना विभागीय मन्त्रीमा जंगीलाल राय र नेकपा एकीकृत समाजवादीबाट बिना विभागीय मन्त्रीमा कनिष पटेल नियुक्त हुनुभएको छ। उहाँहरूलाई प्रदेश प्रमुख कर्णले शपथ गराउनुभयो। मध्य प्रदेशका नवनियुक्त मुख्यमन्त्री यादवले मंगिर 24 गते विश्वासको मत लिने तयारी गर्नुभएको मध्य प्रदेश सरकारले जनाएको छ। हिजो बसेको सत्तापक्षीय गठबन्धनको बैठकले विश्वासको मत लिने सम्बन्धी औपचारिक निर्णय गरेको जनता समाजवादी पार्टीका प्रमुख सचेतक राम आशिष यादवले जानकारी दिनुभएको छ। गृह मन्त्रालयले बर्दियाको बडैयाताल 4 एक युवतीले नागरिकता नपाएर आत्महत्या रोज्न बाध्य भएको भनिएको घटनामा सत्य तथ्य छानबिन गर्न गृह मन्त्रालयका सहसचिव तथा नीति योजना अनुगमन एवं मूल्यांकन महाशाखाका प्रमुख सुरेश पन्थीको संयोजकत्वमा छानबिन समिति गठन गरेको जनाएको छ। गृहमन्त्री ओम प्रकाश अर्यालले घटनाको बारेमा सर्वत्र चासो र चिन्ता प्रकट भएपछि मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जानकारी दिनुहुँदै हिजो भएको सचिव स्तरीय निर्णयले सहसचिव पन्थीको संयोजकत्वमा मन्त्रालयका उपसचिव कुल शेखर अर्याल र एकजना थप सदस्य रहने गरी घटनाको छानबिन गर्न समिति गठन गर्ने निर्णय गरेको जानकारी दिनुभएको छ। समितिलाई घटनाको निष्पक्ष र सत्य तथ्य रूपमा जाँचबुझ गरी 5 प्रतिवेदन पेश गर्न आदेश पनि दिइएको छ। यसअघि घटनाको सत्य तथ्य बुझ्न प्रधानमन्त्री सुशीला कार्कीले गृहमन्त्री अर्याललाई निर्देशन दिनुभएको थियो। नागढुङ्गा 900 सड़क खण्ड पर्सी बुधबारदेखि आगामी पुष 1 गतेसम्म दैनिक 5 बन्द गरिने भएको छ। ट्राफिक व्यवस्थापन गरी सड़क निर्माणलाई थप गति दिने उद्देश्यले दैनिक 5 सड़क बन्द गर्न लागि जिल्ला प्रशासन कार्यालय काठमाडौँ र जिल्ला प्रशासन कार्यालय धादिङले संयुक्त रूपमा सूचना प्रकाशन गरी जानकारी दिएका छन्। सड़क निर्माणमा अपेक्षित प्रगति हुन नसकेपछि सरकारले नागढुङ्गा 900 मलेखु सड़क खण्ड आंशिक रूपमा बन्द गरेर भए पनि प्रक्रिया अगाडि बढ़ाउन लागेको सूचनामा उल्लेख गरिएको छ। सभामुख देवराज घिमिरेले संघीय संसद नै महत्वपूर्ण र निर्णायक ठाउँ हो भन्ने पुष्टि गर्न परिणाम निकाल्ने गरी कार्य सम्पादन गर्नुपर्नेमा जोड़ दिनुभएको छ। 19 संघीय संसद सेवा दिवसका अवसरमा हिजो आयोजित उत्प्रेरित कर्मचारी उत्कृष्ट संसद सेवा विषय कार्यक्रममा सभामुख घिमिरेले संसद महत्वपूर्ण अंग भए पनि त्यो कसरी चल्छ भन्ने चिन्ता र ध्यानाकर्षण आवश्यक तहमा गराउन नसकिएको बताउनुभयो। गृहमन्त्री ओम प्रकाश अर्यालले जेएनजी आन्दोलनका अगुवाहरूले राख्नुभएका विषयलाई सम्बोधन गर्न सरकार सकारात्मक रहेको बताउनु भएको छ। गृह मन्त्रालयमा हिजो जेएनजी अगुवासहित भएको छलफलमा मन्त्री अर्यालले आन्दोलनको जगमा बनेको वर्तमान सरकारले जेएनजी पुस्ताको भावना प्रतिकूल हुने गरी कुनै पनि निर्णय नगर्ने बताउनुभयो। मन्त्री अर्यालले भदौ 23 र 24 गतेका घटनालाई सरकारले एउटा कुनै दृष्टिकोण बनाएर मात्र नहेरेको भन्नुहुँदै सबै पक्षको आवाज अनुसार निष्पक्ष रूपमा सरकारले काम गरिरहेको बताउनुभयो। जेएनजी पुस्ताका युवाहरूले देशैभर आन्दोलन गरेको बेला कतिपयलाई पक्राउ गरिएको र कतिपयलाई मुद्दा लगाएर जेल चलान गरिएको सन्दर्भमा आन्दोलनकारीहरूलाई अपराधी जस्तो नबनाउन जेएनजी अगुवाका तर्फबाट आग्रह गरिएको थियो। संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले सुशासन मार्फत भ्रष्टाचारको अन्त्य र निर्धारित मितिमै निर्वाचन सम्पन्न गर्ने कार्यलाई सरकारले उच्च प्राथमिकता दिएको बताउनु भएको छ। ललितपुरमा हिजो आयोजित कार्यक्रममा उहाँले आगामी निर्वाचनमा सही प्रतिनिधि छनौट गर्न आम मतदातालाई आग्रह गर्नुभयो। वर्तमान सरकारको प्रमुख ध्येय नै निर्वाचन सम्पन्न गराउनु भएको उहाँले बताउनुभयो। कैलाली स्थित नेपाल भारत सीमा नाकामा सतर्कता बढ़ाइएको छ। फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै नेपाल भारत सीमा नाकामा सतर्कता बढ़ाइएको समाचारदाताले जनाएका छन्। कानून न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिन्हाले विमान केवल यात्रु बोकेर गन्तव्यमा पुर्याउने माध्यम मात्र नभई अहिले नवप्रवर्तन प्रविधि सुरक्षा र मानव केन्द्रित सेवाको मेलमिलापका रूपमा विमान सेवालाई लिनुपर्ने बताउनु भएको छ। नागरिक उड्डयन दिवसका अवसरमा हिजो नेपाल वायु सेवा निगमको क्याबिन क्रू एसोसिएशन सीक्यानले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा मन्त्री सिन्हाले उडान अझ सुरक्षित पर्यावरण मैत्री र यात्रु अनुकूल हुनका लागि विश्वभरि निरन्तर नयाँ नयाँ नवप्रवर्तन भइरहेको उल्लेख गर्नुभयो। नयाँ चुनौतीसँगै समाधान नयाँ प्रविधि नयाँ प्रक्रिया पनि आउने गरेको उल्लेख गर्नुहुँदै मन्त्री सिन्हाले क्याबिन क्रूको पेशा यिनै परिवर्तनसँग घुलमिल भएर अघि बढ़ने पेशा भएको धारणा राख्नुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्री सुधा शर्मा गौतमले सरकारले एसईई परीक्षापछिको नर्सिङ पढ़ाईलाई निरन्तरता दिने तयारी गरेको बताउनु भएको छ। चितवनमा हिजो आयोजित एक कार्यक्रममा उहाँले अहिले अस्पतालहरूमा आवश्यक स्टाफ नर्सको संख्या कम भएकाले एसएलसी पछिको पीसीएल नर्सिङ कार्यक्रम सञ्चालन गर्ने गरी तयारी अघि बढ़ाइएको जानकारी दिनुभयो। अहिले मन्त्रालयले विषयगत रूपमा सातवटा विषयमा सुधार गर्ने गरी काम गरिरहेको बताउनुभयो। उहाँले मानसिक स्वास्थ्य श्रमिकको स्वास्थ्य महिलाको स्वास्थ्य बालबालिकाको स्वास्थ्यमा सरकार केन्द्रित भएको बताउनुभयो। त्यसैगरी स्वास्थ्य बीमामा सुधार औषधिमा गुणस्तरीयता र खरिद प्रक्रियालाई सहजीकरण गर्दै भ्रष्टाचार मुक्त बनाउने वर्तमान सरकारको उद्देश्य रहेको उहाँले बताउनुभयो। मानवाधिकारको विश्वव्यापी घोषणा पत्रलाई स्थानीयकरण गरी नागरिक समाजका तर्फबाट सरकार र सम्बन्धित पक्षलाई जवाफदेही बनाउने उद्देश्यले नेपालमा 17 मानवाधिकार महाभेला 2082 आयोजना गरिने भएको छ। मानवाधिकारका लागि एकल महिला समूहले ललितपुरस्थित राष्ट्रिय मानवाधिकार आयोगमा हिजो पत्रकार सम्मेलन गरी आजदेखि 28 गतेसम्म महाभेला सञ्चालन गरिने र महाभेलामा लोकतन्त्र मानवाधिकार कानूनी शासन लगायतका विषयमा छलफल हुने जानकारी दिइएको छ। 1000 वर्षभन्दा पुरानो गोर्खाको रिपुम गुम्बामा आगलागी भएको छ। हिजो दिउँसो आगलागी हुँदा 40 वर्ष अघि बनाइएको तीन तले आवास भवन जलेर नष्ट भएको स्थानीय छेवाङ ग्यालजेन लामाले जानकारी दिनुभएको छ। आगलागीबाट भवनका 50 कोठा लत्ता कपड़ा भाँडा कुँडा फर्निचर जलेर नष्ट भएको छ। लामाहरूसहित बस्ने 60 भिक्षुहरूको आवास र आगलागी भएको छ। आगलागीको कारण खुल्न नसकेको प्रहरी नायब परीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभएको छ। र नेपाल प्रिमियर लीग एनपीएल सिजन 2 अन्तर्गत क्रिकेट खेलको लीग चरणको अन्तिम खेलमा कर्णाली याक्सले साबिक विजेता जनकपुर बोल्ट्समाथि 3 रनको रोमाञ्चक जीत हिजो हात पारेको छ। बिहान 6 बजेको समाचार सकियो। अब अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। नमस्कार।